आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जाने भए संसारी ख्रिस्टलाई पर पसारी
जय प्रभु यीशु मुक्तिदाता भन्दै
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो जय मसीह अनि नमस्कार। आशा गर्दछु तपाई सबै ठिकठाकै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रहमा ठिकठाकै छु। प्रिय श्रोता, तपाईहरूले पठाउनु भएका सुन्दर पत्रको निम्ति धेरै धेरै धन्यवाद। आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन र हामीसँगको आत्मीय मित्रतालाई नियमित रूपमा कायम राख्नुहुनेछ, यो हाम्रो आशा छ। हामी पनि तपाईँहरूका सुन्दर पत्रको यथासम्भव चाँडो भन्दा चाँडो उत्तर दिने कोशिस गर्नेछौ अनि प्रार्थनाका विषयहरू हामीलाई पठाउन सक्नुहुन्छ, हामी तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौ। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी व्यवस्था 31 अध्यायबाट पवित्र धर्मशास्त्र बाइबलको अध्ययन गर्न गइरहेका छौं। यो 31 अध्यायको मुख्य विषय हो मूसाको अन्तिम सुझाव वा सल्लाहहरू। अहिले हामी व्यवस्थाको पुस्तकको अन्तिम खण्डमा आइसकेका छौ। यो मूसाको अन्तिम आदेश हो र यो अध्याय 31 34 विस्तृत छ, फैलिएको छ। यो मूसाले इसरायलका सन्तानहरूलाई दिएका पाँचौं औपचारिक भाषणसँग आरम्भ हुन्छ, वक्तव्यसँग आरम्भ हुन्छ र जुन यो पुस्तकमा रेकर्ड गरिएको छ। हा मित्र, अहिले हामी मूसाको जीवनको आखिरी पलतिर आखिरी समयतिर आइरहेका छौं। बाइबलमा उत्पत्तिदेखि यस पुस्तकको यस अध्यायसम्म मूसा स्वयंले सम्पूर्ण शास्त्र लेखिएका हुन्। यस पुस्तकमा मूसाको बारेमा धेरै कुराहरू उल्लेख छ। इसरायलहरू मिश्रबाट निस्किआएदेखि मूसा एक मुख्य अगुवा भएका थिए। तिनी इसरायलहरूसँग 40 वर्षसम्म घनिष्ठतामा निकटतामा रहेथे। तिनीहरूका दुःखमा तिनीहरूको सुखमा उनी सामेल भएका थिए। रेकर्ड अनुसार तिनी 120 वर्षको उमेरमा मर्न गइरहेका छन् र यसको निम्ति तिनी तयारी भइरहेका छन्। त सबभन्दा पहिले हामी देख्छौ मूसाको अन्तिम आदेश। व्यवस्था 31 अध्यायको 1-2 पदमा यस प्रकार लेखिएको छ, तब मूसाले बाहिर गएर सारा इसरायलीलाई यी वचनहरू सुनाए। आज म 120 वर्ष पुगे, अब म तिमीहरूलाई नेतृत्व गर्न सक्दिन, त यर्दन पारी जाने छैनस् भनी परमप्रभुले मलाई भन्नुभएको छ। मूसा स्वयंको बारेमा भनिएको दुई कथनहरूको ध्यान दिनुहोस्। तिनी अति नै वृद्ध अवस्थामा आइरहेका थिए। हामी सबै बुढो हुन्छौं, वृद्ध हुन्छौ र हामी प्राय जसोले 120 वर्ष उमेर काट्ने छैनौं। जब हामी त्यस क्षेत्रतिर बढ्छौं, परमेश्वरको योजना कार्यक्रमको सम्बन्धमा हामी कति पनि अति महत्वपूर्ण वा आवश्यक हुँदैनौ। मूसा इसरायलीहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउने अति आवश्यक व्यक्ति होइनन्। परमेश्वरले मूसालाई स्पष्ट गरिदिनुभयो कि नयाँ अगुवाले ती इसरायलीहरूलाई यर्दन पारीको प्रतिज्ञाको मुलुकमा लानेछन्, डोर्याउने छन्। मूसा अब कति पनि इसरायलीहरूलाई प्रतिज्ञाको मुलुकमा लाने अगुवा हुने छैनन्। तीन पदमा भनिएको छ, परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका अघि अघि पारी जानुहुनेछ, उहाँले तिमीहरूका सामान्यबाट यी जातिहरूलाई नष्ट पार्नुहुनेछ र तिमीहरूले उनीहरूको देश ओगट्नेछौ। परमप्रभु परमेश्वरले भन्नुभए अनुसार यहोशु पनि तिमीहरूका अघि पारी जानेछन्। मूसाले यहोशुलाई नयाँ नेतृत्व गर्ने अगुवाको रूपमा चुनेन, बरु परमेश्वरले मूसाको पछि आउने इसरायलको अगुवा वा नायकको रूपमा यहोशुलाई चुन्नु भएको थियो। मलाई लाग्दैन कि
यदि चुनाव गर्ने काम मोसाको हातमा दिइएको भए मोसाले यहोशूलाई चुन्थे मलाई यस्तो लाग्दैन। यसमा मलाई शंका लाग्छ। वास्तवमा यहोशू भन्दा कालेब अति नै प्रभावशाली व्यक्तित्व देखिन्छन् र कालेब नै मोसाको निम्ति स्वाभाविक रूपमा नयाँ नायके बन्नको निम्ति उचित खास योग्य व्यक्ति थिए। यो भन्दा अझ गहिरे र अन्दाज गर्ने हो भने अनुमान गर्ने हो भने जबकि मोसा तपाईं र म जस्तै साधारण मानिस भएकोले आफू पछि आउने इसरायलीहरूको नायकको रूपमा आफ्नै एउटा छोरालाई पनि चुन्न सक्थे। त्यही नै मिस्रमा फारोले गर्थे अनि यस प्रथा वा संस्कारसँग मोसा अति नै परिचित थिए अनि मोसाले पनि त्यही गर्न स्वाभाविक र सम्भावित कुरा थियो। त्यसकारण परमेश्वरले इसरायलीहरूलाई डोर्याउने अगुवाई गर्ने नायकको रूपमा यहोशूलाई चुन्नुभयो। मोसा कति पनि अति नै आवश्यक महत्वपूर्ण व्यक्तित्व अब रहेनन्, अब कति पनि छैनन्। मित्र, यससँग हाम्रो निम्ति अति नै ठूलो सन्देश छ, अति नै ठूलो पाठ छ। हामी कोही पनि परमेश्वरको योजना कार्यक्रममा अति आवश्यक छैनौं। हजुर, निश्चय नै परमेश्वरले प्रत्येक आफ्ना जनहरूलाई आफ्नै समयमा प्रयोग गर्नुहुन्छ, चलाउनुहुन्छ, तर त्यहाँ त्यो समय आउँछ आफ्ना कुनै जनको लागि कामको समय समाप्त हुन्छ, अन्त हुन्छ। तापनि परमेश्वरले कार्य अझै गरिरहनुहुन्छ र परमेश्वरको कार्य अझै रहिरहन्छ। मलाई एकजना एक संस्थाको वृद्ध मुख्य अगुवाको याद आयो जसले केही साल पहिले मलाई भनेका थिए, म कति पनि अवकाश लिन सक्दिन किनभने म यो कामको निम्ति अति नै आवश्यक व्यक्ति हुँ। तर उहाँ प्रभु परमेश्वरमा सुत्नुभयो। तर चाखलाग्दो कुरा यो छ कि खास काम त उहाँको मृत्युपछि पो अझ राम्ररी वृद्धि भए थियो, जस्तो कि अघि पहिले कहिले पनि भएको थिएन। मित्र, हामी सोच्न सक्छौ कि हामी अति नै आवश्यक जनहरू हौ, हामी महत्वपूर्ण हौ, हामी मात्र राम्ररी गर्न सक्छौ, हामी मात्र सबै कुरालाई सम्हाल्न सक्छौ, चलाउन सक्छौ, हामी महत्वपूर्ण छौ यो सोच्दछौ, तर हामी होइनौ त्यो। जब हाम्रो निम्ति अवकाश लिने समय आउँछ परमेश्वरले कसैलाई खड़ा गर्नुहुनेछ। त्यही नै यहाँ मोसाको सम्बन्धमा भइरहेको छ। छ पदमा भनिएको छ, बलिया र साहसी हौ, यिनीहरूसित नडराओ र त्रासित नहौ, किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग हुनुहुन्छ, उहाँले तिमीहरूलाई कहिले छोड्नुहुने छैन न त त्याग्नु नै हुनेछ। मोसाले यी इसरायलीहरूलाई त्यस प्रतिज्ञाको मुलुकमा रहेको जातिहरूसँग नडराउन प्रोत्साहन दिइरहनु भएको छ। तपाई यो कुरा देख्नुहुनेछ कि तिनले यस नयाँ इसरायलका पीढ़ीहरूलाई, सन्ततिहरूलाई पटक पटक त्यस मुलुकमा जानलाई प्रोत्साहन दिन्छन्, उत्साह दिन्छन्। तिनलाई राम्ररी कादेश बर्नियाको अनुभव थाहा थियो। तिनले देखेका थिए कि इसरायलका वृद्ध पीढ़ीहरू आफ्नो अविश्वासमा त्यहाँबाट पुनः उजाड स्थानमै फर्की गएका, जबकि त्यहाँबाट प्रतिज्ञाको मुलुक जान अति नै नजिकमै थियो। यसकारण मोसा यस नयाँ पीढ़ीलाई प्रतिज्ञाको मुलुकमा जान प्रोत्साहन दिन्छन्, उत्साह दिन्छन्। यो कुराको आश्वासन र निश्चयता दिलाउँदै कि परमेश्वरले त्यस मुलुकमा तिनीहरूलाई डोर्याउनेछन्। सात पदमा भनिएको छ, तब मोसाले यहोशूलाई बोलाएर सारा इसरायलीहरूको सामु नै तिनलाई भने, बलिया र साहसी हौ, किनकि परमप्रभुले तिनीहरूका पिता पुर्खसित दिन्छु भनी शपथ खानुभएको देशमा यी मानिसहरूसँग तिमी नै जानेछौ र त्यो तिनीहरूलाई तिनीहरूका अंशको निम्ति तिमीले बाँडिदिनुपर्छ। मित्र, यो अति नै असल कुरा थियो र यो गर्नु पनि पर्दथ्यो। तिनले यहोशूलाई सबै इसरायलीहरूको सामु नै प्रोत्साहन दिन्छन्। यसरी यहोशूलाई प्रोत्साहन दिने कामद्वारा तिनले अन्य इसरायलीहरूलाई पनि प्रोत्साहन दिइरहेका छन्, उत्साह दिइरहेका छन्। आठ पदमा भनिएको छ, परमप्रभु आफै तिम्रो अघि जानुहुन्छ र तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिले छोड्नुहुने छैन न त त्याग्नुहुनेछ, न डराउ, निरुत्साह नहो। मित्र, यही नै पाठ यसैयाले पनि सिक्नु परेको थियो। यो कुराको याद गरौं, यसैया छ अध्याय यसरी आरम्भ हुन्छ, उज्या राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखे। विचार यसैया, उज्या असल राजा थिए र अहिले तिनी मरे। यसैयाले सोचे कि अब साँच्ची नै मामलाहरू गड़बड़ र खराब हुन गइरहेको थियो, अर्को राजा आउने थियो र तिनी अति नै खराब, दुष्ट, भ्रष्ट हुने थियो र हरेक स्थिति नाजुक अवस्था हुने थियो। सो कुरा तिनी सोचे। तर तपाईंलाई थाहा छ, जब तिनी मन्दिरमा गए तब तिनले के थाहा पाए त? तिनले यो कुरा थाहा पाए कि परमेश्वर अझै उच्च सिंहासनमा विराजमान हुनुहुन्छ। जो इसरायलको र यहुदाको खास राजा अझै सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँ मर्नु भएको थिएन। अरू त के बिरामीपन हुनु हुन्नथ्यो। यसैले सिके यद्यपि उजिया मरे तापनि परमेश्वर अझ जीवित हुनुहुन्छ। अनि मित्र, यो कुरा आज हामीले पनि बुझ्नुपर्छ। हाम्रा प्रभु मरेको परमेश्वर हुनुहुन्न, उहाँ हाम्रो सहायताको निम्ति सधैँ उपलब्ध हुनुहुन्छ। यसपछि हामी देख्नेछौ मोसाले पुजारीहरूलाई व्यवस्था सुम्पिदिन्छन् र तिनीहरूलाई यो व्यवस्थाको इसरायलीहरूको सामने पढिदिन आज्ञा गर्छन्। त्यति मात्र होइन, व्यवस्थाको वा परमेश्वरको वचन अध्ययन गराई वा पढ़ाईको महत्व के रहेछ सो कुराको पनि प्रष्ट गरिदिन्छन्। पद 9 13 भनिएको छ, अनि मोसाले व्यवस्था लेखेर परमप्रभुका करारको सन्दुक बोक्ने लेवी वंशका पुजारीहरू र इसरायलका सबै धर्म गुरूहरूलाई दिए। तब मोसाले तिनीहरूलाई यसो आदेश दिए, प्रत्येक 7 वर्षको अन्तमा ऋणहरू मेटिदिने वर्षमा छाप्रो बासको चाडमा उहाँले छान्नुहुने ठाउँमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु जब सारा इसरायलहरू देखा पर्नलाई आउँछन् तब सारा इसरायलका अघि तिनीहरूले सुन्ने गरी तिमीहरूले यो व्यवस्था पढ्नु। पुरूष र स्त्री बालक र तिमीहरूका शहरभित्र भएका परदेशीहरू सबैलाई भेला गर र तिनीहरूले सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न र यस व्यवस्थाका सबै वचन होसियार साथ पालन गर्न सिकुन्। यर्दन पारी तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुन्जेल यो व्यवस्था नजान्ने तिनीहरूका छोरा छोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्वरको भय मान्न सिक्नु पर्नेछ। अहिले यस समयमा पनि जब इसरायलका सन्तानहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नलाई तयारीमा भएकोले तपाईले सोच्नु हुँदो हो परमेश्वरले तिनीहरूलाई त्यस मुलुकमा लानुहुने छैन यदि तिनीहरूमा आफ्ना पतित वा असफलताको संयोग वा सम्भावना भए। तैपनि उहाँले मोसालाई यहाँ स्पष्ट पारिदिनुहुन्छ, त्यही नै विकृत काम त्यहाँ पनि हुनेछ। परमेश्वरले मानव स्वभावको जान्नुहुन्छ, उहाँले तपाईँ र मेरो अवस्था जान्नुहुन्छ। मेरो मित्र, तपाईँ र म अर्को 10 मिनटमै परमेश्वरबाट भौतारी जानेछौ यदि उहाँले हामीलाई उहाँको निकटतामा कस्नु भएन राख्नु भएन भने। अहिले निम्न पदहरूमा हेर्नुहोस् कि परमेश्वर मोसालाई के भन्नुहुन्छ। 14-17 भनिएको छ, अनि परमप्रभुले मोसालाई भन्नुभयो, हेर तेरो मृत्युको दिन नजिक आइपुग्यो, यसकारण यहोशूलाई बोला र भेट हुने पालमा तिमीहरू हाजिर हौ, त्यहाँ म त्यसलाई कार्यभार सुम्पिनु छु। तब मोसा र यहोशू गएर भेट हुने पालमा हाजिर भए। तब परमप्रभु पालमा एउटा बादलको खामुमा देखा पर्नुभयो र त्यो बादल पालको ढोकामाथि स्थिर भयो। अनि परमप्रभुले मोसालाई भन्नुभयो, तेरा पिता पुर्खा जस्तै तँ मर्न लागेको छस्, त मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँडै विदेशी देवताहरूसँग लागि आत्मिक व्यभिचार झैं गर्नेछ। मलाई त्यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्नेछन्। त्यस दिन मेरो क्रोध तिनीहरूमाथि धन्कनेछ र म तिनीहरूलाई त्याग्नेछु र आफ्नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्ट हुनेछन्। धेरै आपद विपदहरू र कठिनाईहरू तिनीहरूमाथि आइपर्नेछन्। तब त्यस दिन तिनीहरूले भन्नेछन्, हाय परमेश्वर हाम्रो बीचमा नभएर नै हामीमाथि यस्तो विपत्तिहरू आएको होइनन् र। मित्र, अहिले म जान्दछु कि त्यहाँ ती मानिसहरू छन् जो आज भन्छन् हामी बिल्कुल बेग्लै अलगै खालका व्यक्तिहरू हौं, हामी परमेश्वरबाट कति पनि र कहिले पनि तर्की जाने छैनौं। तर के तपाईलाई थाहा छ कि प्रभु येशूले उही कुरा चर्च वा मण्डलीको बारेमा भन्नुभयो। लुका 18:8 पदमा उहाँले भन्नुभयो, मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ। मित्र, नयाँ नियममा मण्डलीको सत्य विश्वास त्यागको बारेमा अगमबाड़ी गरिएको छ जस्तो कि इसरायलको बारेमा अगमबाड़ी गरिएको थियो। अनि तपाई आज त्यस युगमा रहनु भएको छ, म त्यस युगमा रहेको छु। मैले यस्ता आफ्नो सत्य विश्वास त्यागी थुप्रै मानिसहरू र मण्डलीहरू देखेको छु। मैले एकपछि अर्को धेरै मण्डलीहरू देखेको छु जसले एकपल्ट सत्य परमेश्वरको वचनमा जोड़ दिन्दथ्यो तर अन्त्यमा विश्वासबाट पछि हटिगएको। मैले धेरै एकपछि अर्को मानिसहरू देखे जो एक समयमा विश्वासमा अति नै डरो र आत्मिकी थिए तर अन्त्यमा परमेश्वरबाट र परमेश्वरको कुराहरूबाट टाढा भौतारी गए र संसारिक अभिलाषमा फसे। अहिले यो नभन्नुहोस् कि तपाईँ त्यो गर्न सक्नुहुन्न वा म गर्न सक्दिन। त्यहाँ हरेक पलमा परीक्षाको सम्भावना छ। त्यसकारण यी दिनहरूमा म अरू कुनै कुरा भन्दा धेरै यसरी प्रार्थना गर्छु, हे परमेश्वर, मलाई सधैँ तपाईँको निकटतामा राख्नुहोस्, तपाईमा बनाइराख्नुहोस्। यसपछि हामी 16-21 पदमा पढ्छौं, अनि परमप्रभुले मोसालाई भन्नुभयो, तेरा पिता पुर्खाहरू जस्तै त मर्नु लागेको छस्। त मरेपछि तिनीहरू प्रवेश गर्ने देशमा पुगेर यी मानिसहरूले चाँडै विदेशी देवताहरूसँग लागि आत्मिकी व्यभिचार झैं गर्नेछन्। मलाई त्यागेर मैले तिनीहरूसँग बाँधेको मेरो करार तिनीहरूले तोड्नेछन्। त्यस दिन मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ र म तिनीहरूलाई त्याग्नेछु र आफ्नो मुख तिनीहरूबाट लुकाउनेछु र तिनीहरू नष्ट हुनेछन्। धेरै आपद विपदहरू र कठिनाईहरू तिनीहरूमाथि आइपर्नेछन्। तब त्यस दिन तिनीहरूले भन्नेछन्, हाम्रा परमेश्वर हाम्रो बीचमा नभएर नै हामी माथि त्यस्ता विपत्तिहरू आएका होइनन् र अन्य देवताहरूतिर लागेर तिनीहरूले गरेका सबै खराबीले त्यस दिन म निश्चय नै आफ्नो मुख लुकाउनेछु। यसकारण अब तिमीहरूले आफ्नै लागि यो भजन लेखेर इसरायलीहरूलाई सिकाऊ र तिनीहरूलाई गाउन लगाऊ। तिनीहरूको विरूद्धमा यो भजन मेरो निम्ति एउटा गवाही होस्। तिनीहरूका पिता पुर्खालाई शपथ खाएर दिने प्रतिज्ञा गरेको दूत र मह बग्ने देशमा मैले तिनीहरूलाई पुर्याएपछि तिनीहरू खाई पी मोटाएर अन्य देवताहरूतिर लाग्नेछन् अनि मलाई तिरस्कार गरेर मेरो करार उल्लंघन गर्नेछन्। धेरै आपद विपद र कठिनाईहरू तिनीहरूमाथि आइपरेपछि यो भजन तिनीहरूका विरूद्धमा गवाह झैं हुनेछ, किनकि त्यो तिनीहरूका सन्तानहरूले कहिले बिर्सने छैनन्। तिनीहरूलाई प्रतिज्ञामा दिन्छु भनेको देशमा पुर्याउन अघि नै मैले तिनीहरूका मनको अभिप्राय बुझिसकेको छु। मित्र, यहाँ परमेश्वरले मूसालाई ती सारा कुराहरूको प्रकट गरिदिनुहुन्छ कि कसरी इसरायलीहरू त्यस प्रतिज्ञाको मुलुकमा उहाँबाट टाढा भौतारी जानेछन् उहाँलाई त्यागेर, र परमेश्वर यो पनि स्पष्ट पारिदिनुहुन्छ कि उहाँ तिनीहरूका ती घृणित अनज्ञाकारिताको कामहरूको दण्ड दिनुहुन्छ। उहाँले तिनीहरूलाई त्यसै छोड्नुहुने छैन। उहाँले यो तिनीहरूलाई पटक पटक चेतावनी दिनुभयो अनि पछिबाट तिनीहरूले उहाँको यो चेतावनीको सुन्दैनन्, त्यो चेतावनीको पालन गर्दैनन् र परमेश्वरले तिनीहरूमाथि अवश्य दण्ड ल्याउनुभयो। 24-26 पदमा भनेको छ, 24-26 पदमा, मूसाले यस व्यवस्थाका वचनहरू शुरूदेखि अन्तसम्म लेखी सिद्ध्याएपछि परमप्रभुका करारको सन्दुक बोक्ने लेवीहरूलाई यो आज्ञा गरे, व्यवस्थाको यो पुस्तक परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुकको छेउमा राख र त्यो तिमीहरूका विरूद्धमा साक्षीको रूपमा त्यहाँ रहोस्। अमित्र, यहाँ उल्लेख भएको मूसाले लेखेको लेवीहरूलाई बोक्न दिएको व्यवस्थाको पुस्तक आजको हामीसँग भएको पुस्तक जस्तो थिएन। यो गरौं कागज थियो, अर्थात स्क्रोल पनि भनिन्छ, अनि यो माटोको पार्टी पनि हुन सक्छ। तर मूसाको दिनमा तिनीहरूसँग गहुँ गहुँ बटारेको कागज थियो र यो व्यवस्था सम्भवत त्यसमा लेखिएको थियो। यो कुराको याद राखौं कि हामी त्यस मुलुकमा छौं जुन मूसाको अन्तिम आज्ञा हो। तिनी आफ्नो अन्तिम प्रतिवेदन इसरायलीहरूलाई दिइरहेका छन् किनकि तिनको मर्ने बेला अति नजिकै छ, निकटमा छ। तिनले आफ्नो सबै कुलहरूलाई बोलाउँछन्, जस्तो कि याकुबले मर्ने बेलामा आफ्ना 12 छोराहरूलाई बोलाएथे, र तिनीहरू अहिले महान राष्ट्र भएका छन् र मूसाले तिनीहरूलाई आफू कहाँ बोलाउँछन्। सम्भवत भन्छन्, मूसाले यस व्यवस्थाका वचनहरू शुरूदेखि अन्तसम्म लेखी सिध्याएपछि परमप्रभुको करारको सन्दुक बोक्ने लेवीहरूलाई यो आज्ञा गरे, व्यवस्थाको यो पुस्तक परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दुकको छेउमा राख र त्यो तिमीहरूका विरूद्धमा साक्षीको रूपमा त्यहाँ रहोस्। अनि पद 27-30 हामी पढ्छौं, किनकि म तिमीहरूको विद्रोह र हर्ष जान्दछु। आज मेरो जीवनकालमा नै म तिमीहरूलाई छँदै तिमीहरू परमप्रभुको विरूद्धमा उठेका छौ भन्ने मेरो मृत्युपछि अझ कति साह्रो विद्रोह गर्नेछौ। तिमीहरूका कुलका सबै धर्म गुरूहरूलाई र तिमीहरूका सबै अधिकारीहरूलाई म कहाँ भेला गराऊ र म यी वचन तिमीहरूलाई सुनाउनेछु र तिमीहरूका विरूद्ध आकाश र धरती साक्षी राख्नेछु, किनकि मलाई थाहा छ कि मेरो मृत्युपछि तिमीहरू निश्चय नै अति भ्रष्ट भएर मैले दिएका आज्ञाहरूबाट तर्कनेछौ। तिमीहरूले परमप्रभुको दृष्टिमा दुष्ट काम गरेकोले र तिमीहरूका हातले बनाएका कुराले उहाँलाई रिस उठाएकोले आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ। अनि मूसाले यस भजनका शब्दहरू शुरूदेखि अन्तसम्म इसरायलहरूको सारा समुदायलाई सुनाए। मित्र, यो कथन जुन मूसाले आज भन्दा करिब 3500 वर्ष पहिले बनाएका थिए, यो आज पनि बिल्कुल र सत्य छ। यो बिल्कुल ज्यूको त्यूं भएर पूरा भएको छ, अनि उही समयमा यो सारा मानव जातिको सम्बन्धमा पनि सत्य छ, किनकि परमेश्वरले भन्नुभयो, परमेश्वरबाट टाढा भौतारी जाने मानव जाति पूर्ण रूपमा आपसे आप भ्रष्ट हुनेछ। अनि यही नै इसरायलीहरूको जीवनमा भएथ्यो, अनि त्यही नै हाम्रो जीवनमा पनि हुन सक्छ। अनि यसको जान्नलाई हामीले गर्नुपर्ने कुरा नै आज हामी चारैतिर हेरौं, यो सत्य भएको हामी थाहा पाउँछौ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।